नमस्कार, रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसंवादमा स्वागत छ। म सन्तोष रेग्मी। सबैभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेस 14 महाधिवेशनमा होमिएको छ। अहिले देशभर महाधिवेशन प्रतिनिधि चयन गर्न निर्वाचनहरू भइरहेका छन्। कतिपय जिल्लामा जिल्ला नेतृत्व समेत निर्वाचित भइसकेका छन्। हाल गठबन्धन सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले यही मंगिर 24 26 गतेसम्म 14 महाधिवेशन मार्फत पार्टी नेतृत्व चयन गर्दछ। नेपालमा प्रजातान्त्रिक आन्दोलनको अग्रणी दल नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्रका लागि चालू अधिवेशन कतिको र कसरी अर्थपूर्ण छ भन्ने लगायतका विषय आजको अन्तरसंवादमा हामी केन्द्रित हुनेछौं। पटक पटक सत्ता सम्हाल्दै आएको नेपाली कांग्रेसले सरकार सञ्चालनमा के कसरी काम गरिरहेको छ र आगामी दिनमा कसरी अघि बढ्नुपर्नेछ भन्ने लगायतका विषय पनि आजको अन्तरसंवादको विषय हो। कुराकानीका लागि हामीसँग हुनुहुन्छ नेपाली कांग्रेसका नेता मानबहादुर विश्वकर्मा। नेताज्यू स्वागत छ यहाँलाई,
धन्यवाद।
नेपाली कांग्रेसको 14 महाधिवेशन अहिले चलिरहेको छ। जिल्ला तहमा नेतृत्व चयनका कामहरू, महाधिवेशन प्रतिनिधि चयनका कामहरू, निर्वाचनहरू मतदान मार्फत भइरहेका छन्। यहाँ पनि अहिले जिल्लामै हुनुहुन्छ अर्घाखाँचीमा, जहाँ गए राति मात्रै नेतृत्व चयन भएको छ। जिल्ला तहमा स्थानीय तहमाबाट जसरी नेतृत्व चयनका प्रक्रियाहरू भइरहेका छन्, आन्तरिक लोकतन्त्रको अभ्यासहरू भइरहेका छन्, यहाँ जिल्लामै रहँदा जिल्ला तहमा विगतमा भएका अभ्यास र अहिले भएका अभ्यासलाई यहाँले कसरी समीक्षा गर्नुहुन्छ? कांग्रेसको आन्तरिक लोकतन्त्र कसरी अघि बढ़िरहेको छ?
धन्यवाद, बडा समसामयिक प्रश्न गर्नुभयो। अब म जिल्लामा बस्दाखेरिमा हाम्रो नेपाली कांग्रेसको चाहिँ 14 महाधिवेशन अहिले देशव्यापी रूपमा चलिराखेको छ र त्यसभित्र पनि चाहिँ मैले जिल्लाकै स्थिति चाहिँ जुन तपाईँले भन्नुभयो यसरी बुझ्दाखेरिमा हाम्रो चाहिँ नेपाली कांग्रेसका चाहिँ भन्दाखेरि अत्यधिक उत्साह छ मैले देखेको छु। अब विशेष गरिकन यसपटक चाहिँ हाम्रो पार्टीको विधानले चाहिँ सबै वर्ग, सबै समुदाय, सबै क्षेत्र, सबै समेट्ने गर्दा समावेशीको विधान बनेको छ। त्यसले चाहिँ के गर्दा भन्दा नयाँ उत्साह सृजना गरेको छ। सम्पूर्ण समुदाय, सम्पूर्ण वर्ग र यसमा सहभागी भएका छन् र अत्यधिक मात्रामा चाहिँ के छ त भन्दाहरूमा सहभागी भएका छन्, उत्साहजनक रूपबाट अगाडि बढेको छ। अब हिजो चाहिँ के छ त भन्नुहुन्छ भन्दाहरूमा भोटिङको कुरा गर्दाहरूमा राति 11 बजीसम्म भोटिङ गरे त्यो चिसोमा है, त्यो भन्दाहरूमा के हो भन्दाहरूमा नेपाली कांग्रेसको अधिवेशनले पार्टीको संगठनलाई, साथीहरूलाई चाहिँ निकै सक्रिय बनाएको छ, उत्साह छ, यसले चाहिँ निकै भनेको भविष्यका लागि राम्रो दिशा दिइरहेको छ।
जस्तो अब संगठनमा उत्साहको सन्दर्भ यहाँले जोड्नुभयो, युवाहरूको सहभागिताको सन्दर्भ पनि यहाँले जोड्नुभयो, तर मूल कुरा नीति सिद्धान्त र जनसेवा जुन राजनीतिक पार्टीहरूको मूल तत्व हो त्यसमा चाहिँ कस्तो छ? जसरी मानिसहरू, विगतका मानिसहरू यहाँ त लामो समयदेखि नेपाली कांग्रेसमा हुनुहुन्छ, एउटा त्याग तपस्याको एउटा प्रतिमूर्ति पनि कतिपय नेपाली कांग्रेसका नेताहरूलाई मानिन्छ। अब भोलि आउने नेताहरू जो आज महाधिवेशन प्रतिनिधि निर्वाचित भइरहेका छन् अथवा तल्लो तहका कमिटीहरूमा निर्वाचित भइरहेका छन्, उनीहरूमा त्यो सम्भावना कतिको देख्नुहुन्छ? बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, सुशील कोइरालासम्मको एउटा जुन नेपाली कांग्रेसमा एउटा मानिसहरू अहिले पनि कुरा गर्दछन्।
अब तपाईँ चाहिँ नीति र चाहिँ नीतिको कुरा गर्नुभयो, नेपाली कङ्ग्रेसको चाहिँ भनेको जन्मकालदेखिबाट हाम्रा नीति प्रष्ट रूपबाट छन्, राष्ट्रियता, प्रजातन्त्र, समाजवाद भनेर, र ती हाम्रा चाहिँ भनेको राष्ट्रियता एउटा चाहिँ के हो भन्दाहरूमा चाहिँ नीति छ, प्रजातन्त्र चाहिँ विधि हो, त्यसपछि समाजवाद भनेको कार्यक्रम हो। अब यी चाहिँ के छ त भन्नुहुन्छ भने चाहिँ स्थापना कालदेखि हेरेर अहिलेसम्म निरन्तर चलेका छन् त यी हाम्रा नीति चाहिँ एकदमै चाहिँ तपाईँको चाहिँ अझै 100 वर्षसम्म निश्चित रूपबाट अगाडि बढ्नेछन्। हाम्रो प्रष्ट नीति छ नेपाली कङ्ग्रेसमा, कहीँ अन्यल छैन, कहीँ दुविधा छैन, प्रष्ट नीति लिएर हिँडेको छ। अब यी विषयमा जस्तै समाजवादको कुरा तपाईँले गर्नुभयो, त्यो समाजवादको कुरा गर्दाखेरिमा त्यसमा चाहिँ समय अनुसारको परिमार्जन गर्नपर्ने, समय अनुसार अलिकति चाहिँ त्यसलाई चाहिँ भनेको आधुनिकरण गर्नपर्ने, त्यो आफ्नो ठाउँ त्यही कुरालाई लिएर हामी अगाडि बढिराखेका छौँ। अब लोकतन्त्रको कुरा गर्दाहरूमा प्रजातन्त्रको एउटा चाहिँ क्लासिक डेफिनेसन भन्दा चाहिँ बाहिर आएर अहिले हामी समावेशीको मैले भर्खरै कुरा गरेको छ कि हाम्रो पार्टीभित्र चाहिँ के छ त भन्दाहरूमा सम्पूर्ण वर्गलाई समावेश गर्ने चाहिँ विधान बनेको छ, त्यो समय अनुसार चाहिँ चेन्ज हुने नीति कुरा हो। त्यसै कारणले के हो त भन्दाहरूमा नेपाली कांग्रेसको नीति चाहिँ पहिले देखि आज प्रष्टै छ र आउँदो 100 वर्षसम्मका लागि पनि यो चाहिँ त्यही नै केही रहनेछ, त्यसमा चाहिँ दुईमा छैन। तर के छ त भन्दाहरूमा त्यसमा चाहिँ कर्मिक रूपबाट चाहिँ सामान्य रूपबाट चाहिँ समय अनुसार परिस्थिति अनुसार त्यो चाहिँ संशोधन गर्दा त्यसलाई परिमार्जन गर्दा जाने कुरामा चाहिँ महाधिवेशनले त्यो चाहिँ रोल खेल्छ। अब हाम्रो सधैँ चाहिँ हाम्रा भनेको पार्टीले चाहिँ अवलम्बन गर्ने नीतिहरू चाहिँ महाधिवेशनले तय गरेको हुन्छ र यसपटक चाहिँ के छ भन्दाहरूमा अब त्यस्तै समय परेको र अब चुनावमा मात्रै जाने भन्ने कुरा चाहिँ आएको छ। यसपटक चाहिँ नीति र उसमा नभएर अब नीति र कार्यक्रमको चाहिँ छुट्टै चाहिँ महाधिवेशन गर्ने भन्ने कुरा आएको छ। त्यो पनि एउटा राम्रो पक्ष के हो त भन्दाहरूमा चुनावमा जाँदाखेरिमा चुनावमा पनि हलमलले नै नीतिहरू पनि प्रश्न रूपबाट आउन सक्दैन थियो र यसपटक पार्टीले एउटा निर्णय के गरेर सोध्यो भन्दाहरूमा हाम्रो नीति र कार्यक्रमको लागि छुट्टै महाधिवेशन गर्ने भनेको त त्यसमा त गहनतम छलफल हुन्छ, त्यो हामी अझै पनि परिमार्जित गरेर समय अनुसार समय सापेक्ष रूपमा चाहिँ अगाडि बढ्ने हामीले वातावरण बनाएका छौँ।
हजुर, म यो प्रश्नमा अझै केन्द्रित हुन चाहन्छु। जस्तो अब नेपालमा प्रजातान्त्रिक आन्दोलनको अगुवा नै हो नेपाली काङ्ग्रेस होइन, अहिलेसम्म हरेक आन्दोलनहरूको नेतृत्व काङ्ग्रेसले गरेको छ जसका कारणले आम मानिसहरूमा काङ्ग्रेसप्रति एउटा खालको अपेक्षा छ, तर कार्यान्वयन तहमा नेपाली काङ्ग्रेसको नतिजा त्यति सुखद छैन। किनभने जब काङ्ग्रेस सत्तामा जान्छ मानिसहरू धेरै चाहना गर्छन्, धेरै अपेक्षा गर्छन्, तर काङ्ग्रेसले त्यो अनुसार गर्न सक्दैन। अब जसरी मैले भने हुन त छोटो समय सरकार सञ्चालन गर्नुभयो बीपी कोइरालाले, त्यतिखेर उहाँले दिनुभएको मार्गदर्शनको कुरा अथवा उहाँको नेतृत्वमा भएका केही परिवर्तनकामी कामहरूका कारणले पनि आजसम्म पनि मानिसहरूलाई कहीँ न कहीँ काङ्ग्रेसप्रति एउटा खालको अपेक्षा छ। पछिल्लो समयमा गणेश मान तत्कालीन अब स्थापना कालकै सुवर्ण शमशेरकै कुरा गरौँ अथवा कृष्णप्रसाद भट्टराई सुशील कोइरालासम्म आउँदा पनि काङ्ग्रेसको अनुहार यो एउटा हो भन्ने जुन अवस्था छ त्यो कार्यान्वयनमा कहीँ न कहीँ त्यसमा चुकेको देखिन्छ। अबको काङ्ग्रेस यहाँको लामो अनुभवका कारणले पनि यो म प्रश्न गरिरहेको छु, अबको काङ्ग्रेस चाहिँ कसरी अगाडि बढ्नुपर्छ? यहाँ अहिले जिल्लामै हुनुहुन्छ, यहाँको दोस्रो पुस्ता, तेस्रो पुस्ता, अब पछिल्लो पुस्ता, चौथो पुस्तासम्म पनि मानिसहरू अब युवाहरू 17-18 वर्षका 19 वर्षका युवाहरू महाधिवेशन प्रतिनिधि भएका, क्षेत्रीय प्रतिनिधि भएका समाचारहरू आइरहेका छन्। उनीहरूलाई यो काङ्ग्रेसको यो अनुहारमा कसरी चाहिँ भनौँ न मिलजुल गराउने हो?
अब यो एउटा कुरा चाहिँ के हो भन्नुहुन्छ भन्दाहरूमा नेपाली कङ्ग्रेसले मैले अघि पनि भनिसके चाहिँ के हो भन्दाहरूमा जुन प्रश्न चाहिँ जुन जनताको अधिकार स्थापित गर्ने, जनतालाई चाहिँ भनेको डेमोक्रेसी दिने, जनतालाई लोकतन्त्र दिने विषयमा चाहिँ अब मैले भनिराख्न पर्दैन, यहाँले पनि भनिसक्नुभयो, नेपाली कङ्ग्रेसले अहम भूमिका निर्वाह गर्दै आएको छ र जनताले पटक पटक त्यो लोकतन्त्रप्रति माया गर्ने जनताले चाहिँ पटक पटक नेपाली काङ्ग्रेसलाई जतिले चाहिँ गरेर चाहिँ देश सम्हाल्ला भनेर जिम्मेवारी पनि दिएका छन् र जिम्मेवारी दिँदै गर्दाहरूमा चाहिँ के छ त भन्दाहरूमा नेपाली काङ्ग्रेसले चाहिँ केही गर्न सकेन भन्ने कुरामा चाहिँ त म असहमत छु। किनभने मैले हिजो यहाँ चाहिँ आमसभामा म प्रमुख अतिथि थिएँ, मैले भनेको थिएँ 48 सालमा आउँदाहरूमा बल्ल बल्ल हामी सदरमुकाममा सम्म पुग्थ्यौँ, तर चाहिँ के छ त भन्दाहरूमा अहिले हामीको चाहिँ प्रत्येक गाविस प्रत्येक वडामा प्रत्येक घर घरमा ट्याक्सी जान्छ, त्यो भनेको विकास त हामीले 48 सालदेखि अहिलेसम्म चाहिँ के अरे बाटोको यति विकास गरेर त्यसै शिक्षाको क्षेत्रमा रोजगारको क्षेत्रमा अब यहाँ मैले चाहिँ के देखाएको छु त भन्दाहरूमा जुन तरिकाबाट यहाँको जनस्तरको चाहिँ भनेको उच्चतर तरिकाबाट गएको छ त्यसले चाहिँ नेपाली काङ्ग्रेसले चाहिँ केही गरेन भन्न मिल्दैन। एउटा कुरा के हो त भन्दा हामीले जति गर्न सकेका छौँ अब त्यसका पछाडि चाहिँ विभिन्न विघ्न बाधा आज आश्रोतको कमी ले गर्दाहरूमा हामीले जति चाहेका छौँ त्यति गर्न सकेका छैनौँ होला, त्यसमा असहमत हुने चाहिँ कुरा छैन, तर के त भन्दाहरूमा भएकै छैन भन्ने पक्षमा चाहिँ म छैन। दोस्रो कुरा के हो त भन्दाहरूमा देशलाई हात्ने भनेका युवा हुन्, अब के हो त भन्दाहरूमा हामी चाहिँ लगभग अब चाहिँ 70-75 पुगिसकेका मान्छेहरूले चाहिँ अब त हामीले त युवाहरूलाई प्रोत्साहन दिने हो र अहिले चाहिँ हाम्रो पार्टीभित्र के थियो त भन्दाहरूमा योभन्दा पहिलेको विधानमा चाहिँ लगभग 50% युवाहरू चाहिँ त्यसमा चाहिँ सम्मिलित थियो भने अब अहिले चाहिँ आएर त्योभन्दा पनि अझै बढेको छ। त्यो भएर चाहिँ अब युवा पुस्तालाई हामीले परिचालन गरेर उनलाई प्रोत्साहन गरेर उनलाई चाहिँ गएर चाहिँ उत्साहित बनाएर र लो देशको जिम्मा तिमीलाई लिऊ भनेर अगाडि बढ्नपर्छ, त्यसका लागि हामीले बनाइदिने नीति हो। नीतिका पक्षमा चाहिँ नेपाली कङ्ग्रेस चाहिँ प्रश्न रूपबाट अगाडि बढ्छ र जहाँसम्म विकासको कुरा तपाईँले गर्नुभयो अब चाहिँ प्रत्येक कुनै पनि देशले चाहिँ आफूले चाहे जति विकास गर्ने कर्ममा चाहिँ के सबैभन्दा गर्न सक्दैन, केही चाहिँ कन्स्ट्रेन्टहरू हुन्छन् अब आर्थिक भयो साधन स्रोतको कमी भयो त्यसले गर्दाखेरि हामीले जति चाहन्छ त्यति त गर्न सकेका छैनन् त निश्चित हो, तर चाहिँ केही गरेकै छैन भन्न मिल्दैन।
नेताजी जस्तो अब अहिले यहाँहरूको पार्टीको अधिवेशन चलिरहेको छ, तल्लो तहका अधिवेशनहरू भइरहेका छन्, अघि हामीले प्रसंग जोडिसक्यौं, यहाँकै जिल्लामा पनि गैराती मात्रै निर्वाचनका केही परिणामहरू आएका छन्, कतिपय परिणामहरू आउने क्रम जारी नै छन् अन्य जिल्लाको हकमा पनि। अब सहभागिताको कुरा गर्दाखेरि यहाँले भन्नुभयो 50% भन्दा बढी युवा सहभागिताको सन्दर्भ छ, नेतृत्वलाई लिएर कांग्रेसको बहस चलिरहेको छ, कांग्रेसमा कस्तो खालको नेतृत्व, को नेतृत्व, यदि अहिले भएका नेतृत्वहरूबाट चाहिँ सही ढंगले काम गर्न सकेनन्, नयाँ आउनुपर्छ भन्ने केही मतहरू छन्, होइन केही मतहरू होइन अनुभवीहरूबाटै काम हुनुपर्छ, यहाँले अघि भने जस्तो केही बाधा व्यवधानहरू विघ्न बाधाहरू आएका छन्, त्यो पार्टीभित्रका बाधाहरू पनि छन्, पार्टी बाहिरका बाधाहरू पनि छन्, कांग्रेसले बहुमत ल्याउन सकेन, कम्युनिष्टहरू एकजुट भए त्यसकारणले पनि समस्या आएको छ भनेर अहिले प्रधानमन्त्रीले र अहिलेको संस्थापन पक्षले भनिरहेको छ, संस्थापन इतरले के भनिरहेको छ भने होइन यो नेतृत्वबाट चाहिँ सही ढंगले काम हुन सकेन, आम निर्वाचनमा पनि हामी पछाडि पर्यौं भन्ने खालका कुराहरू यहाँको पार्टीभित्र अहिले चलिरहेको छ, नेतृत्वको सन्दर्भमा चाहिँ कांग्रेस कसरी अगाडि बढ्नुपर्छ, कसरी अगाडि बढ्छ?
अब अहिले चाहिँ नेतृत्व विषयमा कुरा गर्दा एउटो कुरा चाहिँ युवाहरूबाट चाहिँ एउटा कुरा के आएको छ त भन्दाखेरिमा नेतृत्वले युवाहरूलाई चाहिँ पुस्ता अन्त हस्तान्तरण गर्नपर्छ भन्ने चाहिँ भावना चाहिँ आएको छ। तर के छ त भन्दाखेरिमा यसरी चाहिँ के छ त भन्दाखेरिमा लो तिमीहरूलाई दिउ भनेर कसैले दिन पनि मिल्दैन, त्यो दिन पनि हुँदैन है। त्यसले गर्दाखेरिमा के छ त भन्दाखेरिमा युवाहरू सङ्गठित भएर एकजुट भएर आफ्नो चाहिँ के छ त भन्दाखेरिमा उद्देश्यमा अगाडि बढ्नका लागि मैले चाहिँ युवाहरूमा जुन चाहिँ भनेको एकता हुनपर्ने हो, जुन चाहिँ भनेको एक सङ्गठित भएर अगाडि बढ्न पर्ने हो, त्यो मैले देखेको छैन। जहाँसम्म चाहिँ अहिलेको नेतृत्वको कुरा छ, नेतृत्व कुरा गर्दाखेरिमा अब हामी चाहिँ भनेको जति चाहिँ केन्द्रीय सदस्य छौँ त्यसै भित्रबाट नै आउने हो, बाहिरबाट आउने होइन, चाहिँ लगभग सबै फिगरहरू अहिले त्यस्तै छन् है। अब त्यसरी भएको कारणले अब यसै भित्रबाट आउला केही गर्न सकेन भन्ने कुरा चाहिँ होइन है। अब जहाँसम्म चाहिँ चुनावको कुरा हो, चुनावमा त धेरै कुराले चाहिँ गरेको हुन्छ। अब तपाईँले 75 सालको 74 सालको चुनाव लिनुभयो भने चाहिँ अब दुईटा ठुला पार्टी एकजुट भइसकेपछि स्वाभाविक त्यसको असर परेको हो है। तर चाहिँ के छ त भन्दाखेरिमा त्यसले चाहिँ हामीलाई हतोत्साहित हुने कुरा छैन, अब अझै पनि हामी अगाडि बढ्छौँ। अब किन भन्दाखेरिमा त्यो चाहिँ अप्राकृतिक गठबन्धनबाट चाहिँ बनेको थियो र त्यसले चाहिँ केही समयका लागि चाहिँ अब धक्का दियो भन्ने कुरा त महसुस भयो नि। अहिले चाहिँ जुन चाहिँ गठबन्धनहरू भएको चाहिँ तहस नहस भएर गएको छ र अन्तिममा फेरि नेपाली कङ्ग्रेसले नै चाहिँ त्यो सत्ता सम्हालेर चाहिँ अगाडि चाहिँ बढ्न पर्ने परिस्थिति आयो भनेपछि त के छ त भन्दाखेरिमा त्यो एउटा चाहिँ सानो चाहिँ धक्का थियो, त्यो चाहिँ अप्राकृतिक गठबन्धनका कारणले धक्का भएको थियो। तर सायद मलाई लाग्छ कि अब भविष्यमा चाहिँ त्यस्तो अप्राकृतिक गठबन्धनतिर चाहिँ जाँदैन होला र नेपाली कङ्ग्रेस चाहिँ आउँदो चाहिँ चुनावमा चाहिँ के छ त भन्दाखेरिमा ठुलो पार्टीका रूपमा निश्चित रूपबाट अगाडि बढ्छ, यसमा हामी ढुक्क छौँ।
हामी रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसम्वादमा छौं। अन्तरसम्वादमा आज हामी सबैभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेसको 14 महाधिवेशन अहिले जिल्ला तह क्षेत्र तहमा भइरहेको छ र 24 26 मंगिरसम्म केन्द्रीय महाधिवेशन नेपाली कांग्रेसले गर्दैछ। नेपाली कांग्रेसका महाधिवेशन लगायतका कांग्रेस जीवनका विषयमा आज हामी कुराकानी गरिरहेका छौं र सरकार सञ्चालनका विषय पनि केही जोडिरहेका छौं। नेपाली कांग्रेसका अनुभवी पुराना नेता मानबहादुर विश्वकर्मा हामीसँग हुनुहुन्छ अन्तरसम्वादमा। नेताज्यू, अब यहाँहरूको पार्टीको यहाँले अघि अलिकति बताउनु भएको छ, त्यसमा म अझै केन्द्रित हुन चाहन्छु कि अनुहारको कुरामा समावेशी अनुहार छ नेपाली कांग्रेसको, विभिन्न जात जाति क्षेत्र पक्षलाई समावेश गरेको छ, यहाँले भन्नुभयो दलित समुदायको सहभागिताको कुरा, महिलाको सहभागिताको कुरा, पछि पारि भनौँ न पारिएका वर्गहरूको सहभागिताको कुरा, पछिल्लो समयमा मधेसको सहभागिताको कुरा, अब कांग्रेसले कसरी सम्बोधन गर्दैछ यो अनुहार, अब आउने केन्द्रीय समितिको नेतृत्व या जिल्ला समितिको क्षेत्रको नेतृत्व कस्तो हुनेछ?
अब नेपाली कांग्रेस चाहिँ के हो भन्नुहुन्छ भन्दाखेरिमा बीपीका पालामा 2009 सालमा चाहिँ दलितको कुरा तपाईँले निकाल्नु भयो, धनमान सिंह परियारलाई महामन्त्री बनाउने पार्टी चाहिँ त्यो ऐतिहासिक पार्टी हो बीपीका पाला। 2016 सालमा चाहिँ द्वारिका देवी ठकुरानीलाई चाहिँ मन्त्री बनाएर एसियामा पहिलो महिला चाहिँ मन्त्री बनाउने चाहिँ नेपाली कङ्ग्रेस पार्टी हो। त्यसमाले सैद्धान्तिक रूपबाट चाहिँ के छ त भन्दाखेरिमा बिपीले चाहिँ त्यो अँगालेको चाहिँ बाटो थियो, सम्पूर्ण समुदायलाई समेटेर उहाँ हिँड्नु भएको थियो, त्यो कुरालाई चाहिँ नेपाली कङ्ग्रेसले चाहिँ कन्टिन्युटी दिएको छ, निरन्तरता दिएको छ, त्यसलाई चाहिँ अगाडि बढाइराखेको छ। र अब अहिले आएर के छ त भन्दाखेरि अलिकति हामीले के देख्यौँ भन्दाखेरि एउटा नेताको भिजनको पनि कुरा आउँदो रहेछ, र अर्को के छ भन्दाखेरि नेताको भिजनले चाहिँ भनेको काम गरेन भने त्यहाँनिर गएर विधान र संविधानभित्र चाहिँ लेखिन पर्ने अनिवार्यता रहेछ। त्यसो भएकोले चाहिँ एघारौँ महाधिवेशनमा मैले चाहिँ के छ त भन्दाखेरिमा हाम्रो साथीहरूले चाहिँ मलाई जितनु भयो, त्यसपछि चाहिँ गइसकेपछि यी कुराहरू मैले चाहिँ के छ त भन्दाखेरिमा चाहिँ महिला, दलित, आदिवासी, जनजाति, मधेसी, थारू जो पनि अलिकति चाहिँ पछाडि परेको छन् ती समुदायको प्रतिनिधित्व गराउनु पर्छ भन्दा गिरिजाबाबुका पालामा मैले चाहिँ त्यो चाहिँ एउटा ड्राफ्ट दिएको थिएँ, र उहाँले त्यसलाई एकदमै अगाडि गएर बाह्र अधिवेशनहरू तपाईँ चाहिँ संविधान विधान संशोधन समितिमा बस्नुहोस् भनेर चाहिँ हामीले त्यसरी गएका थियौँ। र अहिले गरेर अझै पनि चाहिँ परिमार्जित भएको छ, र अब अहिले चुनावको मैले देख्दाखेरिमा चाहिँ के छ त भन्दाखेरिमा सानो समुदायको मान्छे पनि चुनावमा सहभागी भएको छ। मैले यहीँ अर्घाखाँचीमा यहीँ मैले देखिराखेको छु, अरू जिल्लाको पनि रिपोर्ट दिइराखेको छु। त्यो भन्दाखेरिमा के हो त भन्दाखेरिमा नेपाली कङ्ग्रेसमा जुनसुकै हामी के चाहन्छौँ त भन्दाखेरिमा जुनसुकै व्यक्तिलाई पनि चाहे चाहिँ खेतमा आलु जोत्ने मान्छे होस्, चाहे चाहिँ एउटा चाहिँ बजारमा चाहिँ व्यापार गर्ने मान्छे होस्, चाहे गिटी खोज्ने मान्छे होस्, चाहे अफिस तेरो पार्टी कुन चाहिँ हो भन्दाखेरिमा चाहिँ गौरवका साथ उसले भन्न सकोस् कि मेरो पार्टी नेपाली कङ्ग्रेस हो, त्यो पार्टी हामीले बनाउन पर्छ। अनि मात्रै चाहिँ के छ त भन्दाखेरिमा जनताका सबै समस्याहरू चाहिँ के छ त भन्दाखेरिमा चाहिँ इङ्गित हुन्छन्, त्यसलाई समाधान गर्न सकिन्छ, र डेमोक्रेसीलाई चाहिँ हामीले के हो भन्दाखेरिमा चाहिँ हाइट दिन सक्छौँ, स्टेबिलिटी दिन सक्छौँ। त्यसो भएको के त भन्नुहुन्छ भन्दाखेरिमा नेपाली कङ्ग्रेस एकदमै चाहिँ के छ भन्दा सम्पूर्ण समुदायलाई सक्छ छ। बिबिसीले समेत चाहिँ यस्तो नेपाली कङ्ग्रेसको चाहिँ सबैभन्दा चाहिँ समावेशी विधान हो भन्दा बिबिसीले समेत पनि दुई वर्ष पहिले चाहिँ व्याख्या गरेको। त्यसो भएको के हो त भन्दाखेरिमा अहिले चाहिँको अवस्थामा चाहिँ एकदमै चाहिँ नेपाली कङ्ग्रेसको चाहिँ भनेको हामी सबै वर्ग समुदायलाई समेटेर हिँडेका छौँ। अब आउने नेतृत्वले पनि अथवा हाम्रो चाहिँ भनेको नीति तयार नीतिको महाधिवेशन होला त्यसबाट पनि हामीले अझै पनि यसलाई फराकिलो बनाएर अगाडि बढ्नेछौँ भन्ने चाहिँ म तपाईँलाई भन्न चाहन्छु।
जस्तो यहाँले यसो भनिरहँदा पनि विगतमा काङ्ग्रेसमा काङ्ग्रेसलाई यथास्थितिवादी पार्टी भनेर काङ्ग्रेसले जुन ढंगले गरेका नीतिगत कार्यक्रमहरू छन् त्यो कार्यक्रम चाहिँ समय अनुकूल भएन भनेर अन्य पार्टीहरू स्थापना भए, ती पार्टीहरूमा पनि जनताको एउटा साथ देखियो, बहुमतसम्म प्राप्त गरे, झण्डै झण्डै दुई तिहाईको निकट पनि चाहिँ अब राजनीतिक दलहरू आए, पछिल्लो चुनावमा पनि काँग्रेसलाई एक प्रकारले यहाँले जतिसुकै भनिरहे पनि दुईटा पार्टी मिल्यो भनेर पनि यदि काँग्रेस त यति लामो समयदेखि आफैले बहुमत लिएर आएको, यति लामो समयदेखि सरकार चलाएको, कहीँ न कहीँ यहाँको कमजोरी त रह्यो सहभागिताकै सन्दर्भमा या सरकार सञ्चालनकै सन्दर्भमा। अब फेरि यहाँले भने जस्तो एउटा अवसर आएको छ काँग्रेसलाई, त्यो अवसरलाई काङ्ग्रेसले कसरी अगाडि बढाउनु पर्छ त?
अब तपाईँले चाहिँ जुन कुरा भन्नुभयो वास्तवमा चाहिँ काम गर्दै बेलामा चाहिँ हामी जे जति काम गरेका छौँ सबै पूर्ण रूपबाट चाहिँ गरेका छौँ भन्ने चाहिँ मैले भन्न सक्दिनँ। किन भन्नुहुन्छ भने काम गर्दै जाँदाखेरिमा केही कमी कमजोरी हुन्छन्, ती कमी कमजोरीहरूलाई चाहिँ हामीले चाहिँ निहाल्दै त्यसलाई चाहिँ सच्याउँदै त्यसलाई चाहिँ अलिकति परिमार्जित गर्दै अगाडि बढ्नपर्छ, त्यो सन्धिमत छैन, तपाईँसँग म पूर्ण सहमत छु। त्यो त्यसो भएकोले के हो भन्दाखेरिमा आउँदा दिनमा चाहिँ हिजो केही कमी कमजोरी भए त्यसबाट हामीले शिक्षा लिनपर्छ, त्यसलाई सुधार्नपर्छ, त्यसलाई परिमार्जन गर्नपर्छ, त्यसबाट नयाँ चाहिँ कुरा थप्नपर्छ, अगाडि बढ्नपर्छ। त्यस्तै अहिले गएर चाहिँ के छ त भन्नुहुन्छ भन्दाखेरिमा हामीहरूले चाहिँ भन्नु कि अब दुई तिहाईको लगभग भएको पार्टी भएकाले पनि चाहिँ देश चलाउन सकेनन्, उनले कार्यक्रम दिन सकेनन्, जनताका आवश्यकता पुरा गर्न सकेनन्, यहाँ चाहिँ के विकृति भयो त्यस विषयमा म अब जान चाहन्न, सबै जनतालाई थाहा छ। त्यो भएर चाहिँ ती चाहिँ कुरा के हो त भन्दाखेरिमा अन्तिममा के हो त भन्दाखेरिमा डेमोक्रेसीलाई स्टेबिलाइज गर्ने जनताको अपरिहार भएको चाहिँ डेमोक्रेसी छ, त्यसलाई स्टेबिलाइज गरेर चाहिँ त्यसलाई दिगोपना दिने चाहिँ काम नेपाली कङ्ग्रेसले नै गर्छ भन्ने जनताले बताएका छन्, जनतामा अटुट आस्था छन् नेपाली कङ्ग्रेसपछि, त्यसलाई हामीले प्रयोग गरेर जनताका पक्षमा अझै पनि राम्रा काम गरेर डेमोक्रेसीलाई झन् अझै बलियो सशक्त र बलियो बनाउन पर्छ। यसमा चाहिँ दुई मत छैन, त्यसमा हामी चाहिँ एकदमै चाहिँ आफ्नो चाहिँ भनेको अनुकूल हेरेर आफ्नो चाहिँ परिस्थिति हेरेर आफ्नो भनेको हिजोको चाहिँ कुरालाई चाहिँ परिमार्जन गर्दै हामी चाहिँ अब नेपाली कङ्ग्रेस चाहिँ के छ भन्नुहुन्छ भने पटक पटक अब 2017 सालमा बहुमत आएको थियो, 48 सालमा बहुमत आएको थियो, 56 सालमा बहुमत आएको थियो, 64 सालमा हाम्रो पार्टी ठुलो भयो, 72 सालमा 70 सालमा फेरि हामीलाई ठुलो पार्टी बनाए, अहिले चाहिँ के छ त भन्दा 74 सालमा अलिकति हाम्रो सानो पार्टी भयो, फेरि आउँदो दिनमा जनताले पटक पटक चाहिँ नेपाली कङ्ग्रेसलाई चाहिँ दिएका छन्, अवसर दिएका छन्, चान्स दिएका छन्। त्यो कुरालाई हामीले सम्मान गर्छौँ र त्यही अनुसार चाहिँ हामी पार्टीलाई अझै सशक्त बनाएर जनताका अधिकार अधिकारहरू छ संरक्षण गर्ने पक्षमा जनतालाई जवान जीवन स्तर माथि उठाउने पक्षमा हामी अझै पनि अगाडि बढ्छौँ।
नेताजी, अब हामी करिब करिब अन्त्य अन्त्यमा छौं। कांग्रेस महाधिवेशनको सन्दर्भमा हामी कुराकानी गरिरहेका छौं। महाधिवेशन सन्निकट आइसकेको छ। यहाँले अघि नेतृत्वको कुरा गर्दाखेरि दिन पनि मिल्दैन, युवालाई त्यतिकै किस्तीमा राखेर दिनु पनि हुँदैन भन्ने खालको कुरा गर्नुभयो। यहाँको पनि अब केन्द्रीय समितिमा यसपालि चाहिँ चर्चा चलिरहेको छ, यहाँ पनि सहमहामन्त्रीमा चुनाव लड्नुहुनेछ भन्ने खालका कुराहरू आएका छन्। मूल रूपमा यहाँको आकांक्षा कुन पदमा छ, कसरी अगाडि बढ्नुहुन्छ?
अब म चाहिँ 11 महाधिवेशनमा खुल्ला रूपबाट लडेको थिएँ, साथीहरूले मलाई जिताउनु भयो। त्यसपछि 12 महाधिवेशनमा 13 महाधिवेशनमा दलित कोटाबाट छुट्याएको कोटाबाट लडेको थिएँ। अब तीन कार्यकालमा कार्य समितिमा चाहिँ केन्द्रीय सदस्य भएर बसेँ। अब त्यही पदमा बस्न चाहिँ मलाई उपयुक्त लागेको छैन। अब मैले पार्टीसित चाहिँ कुरा गरिराखेको छु, पार्टीसँग किनभने मेरो पार्टीसँग म कहाँ उठ्ने हो, के उठ्ने हो भन्ने कुरा गरेको छु। र त्यसमा चाहिँ के छ त भन्दाखेरि म आउँदो महाधिवेशनमा 8 क्लस्टरलाई 8 सहमहामन्त्री चाहिँ हाम्रो विधानले दिएको छ। त्यसो भएकोले चाहिँ म दलित कोटाको चाहिँ जुन चाहिँ सहमहामन्त्री पदमा उम्मेदवारी दिने चाहिँ मैले स्थिति बनाएको छु। अब जिल्लाबाट काठमाडौँ फर्किन्छु, अब यहाँको कार्यक्रम सिद्धिएपछि त्यसपछि मैले चाहिँ तपाईँहरूको माध्यमबाट चाहिँ तपाईँहरूको उसबाट चाहिँ मैले चाहिँ घोषणा गर्दैछु।
यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
ल, मलाई पनि चाहिँ के छ भन्दाखेरिमा रेडियो नेपालले आफ्ना विचार राख्ने अवसर दिएकोमा, रेडियो नेपाल परिवारप्रति र चाहिँ हाम्रो चाहिँ सन्तोष देख्ने तपाईँ पनिलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु र श्रोताहरूलाई पनि प्रति पनि आभार व्यक्त गर्छु।
उहाँ हुनुहुन्थ्यो नेपाली काङ्ग्रेसका पुराना अनुभवी नेता मानबहादुर विश्वकर्मा। अन्तरसम्वादमा आज हामीसँग कुराकानी गर्नुहुँदै सबैभन्दा पुरानो राजनीतिक दल नेपाली काङ्ग्रेस 14 महाधिवेशनमा होमिएको छ, त्यसै गरी अहिले पनि गठबन्धन सरकारको नेतृत्व गरिरहेको छ, यसअघि पनि थुप्रै पटक सरकारको नेतृत्व गर्यो। काङ्ग्रेसको आन्तरिक पार्टी जीवन, महाधिवेशन, सरकार सञ्चालन लगायतका विषयमा अन्तरसम्वादमा हामी केन्द्रित भयौं। प्राविधिक मित्र राजु थापासहित म सन्तोष रेग्मी बिदा हुन्छु। हवस्त, नमस्कार।